कार्यक्रम जगदम्बा सरोकार।
यस कार्यक्रमका प्रायोजक
विकासको नयाँ नक्सा गर्न आऊ, दिगो समृद्धिको जग हाल्न आऊ, सबै मिली देश बनाऊ, चुनौतीको चट्टानलाई अवसर बनाऊ, प्रगतिको खम्बा एक साथ ठहराऊ, आऊ सबै मिली देश बनाऊ,
जगदम्बा
जगदम्बा सिमेन्ट देश,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम जगदम्बा सरकारमा आज हामीसँग कुराकानी गर्न वीरेन्द्र माध्यमिक विद्यालयका प्रधान अध्यापक टङ्कनाथ शर्मा पाण्डे हुनुहुन्छ। बाल मैत्रीयुक्त स्थानीय शासन घोषणा गर्ने क्रममा पहिलो पटक झापा भद्रपुरको वीरेन्द्र मावि 1 नम्बर प्रदेशको पहिलो बाल मैत्री विद्यालय घोषणा भएको छ। बाल मैत्री विद्यालय घोषणा गर्न के कस्ता पूर्व तयारीहरू गर्नुपर्छ, बाल मैत्री विद्यालयमा विद्यार्थीले के पाउँछन्, यिनै यस्तै विषयमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। टङ्क सर नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
नमस्कार, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
वीरेन्द्र माविलाई कसरी बाल मैत्री विद्यालय घोषणा गर्नुभयो, अझ त्यो घोषणा गर्नुभन्दा अगाडि के काम गर्नुभयो भन्ने कुरा?
धन्यवाद माधवजी फेरि पनि। र यो बाल मैत्री घोषणा गर्ने भन्ने कुरो तत्काल नगरले कार्यक्रम ल्याउने बित्तिकै छट्टै घोषणा गरिदियो त्यो भइहाल्ने कुरो होइन, यो निरन्तरताको प्रक्रिया हो। किनभने यसको बाल मैत्री वातावरण बनाउनु पर्यो सर्वप्रथम, होइन, त्यसका निम्ति त अगाडिदेखि नै पृष्ठभूमि चाहिन्छ, धेरै अगाडिदेखि। साँच्चै भन्ने हो भने करिब 3-4 वर्ष अगाडि, अर्थात् वीरेन्द्र माध्यमिक विद्यालयले 2072 सालमा चाहिँ स्वर्ण महोत्सव गरेको थियो, त्यति बेलैदेखि चाहिँ हामीले बाल मैत्री बनाउनुपर्छ भन्ने खालको एक प्रकारको कन्सेप्ट पनि थियो। त्यति बेला विभिन्न आइएनजिओहरूले एनजिओहरूले समेत सरसल्लाह पनि दिएका थिए। त्यसका अतिरिक्त विद्यालयले नै विद्यार्थीहरू चाहिँ रमाइलो वातावरणमा पढ्न पाउनुपर्छ भन्ने एउटा एक प्रकारको कन्सेप्ट त्यति बेला भइसकेकोले साँच्चै भन्दाखेरि वीरेन्द्र माध्यमिक विद्यालयले चाहिँ यसको पूर्वाधार निर्माणमा त्यति बेलादेखि नै तयार गरेको थियो। र बालमैत्री घोषणा गर्ने भन्ने कुरो त अहिले पछाडि नगरले ल्याएको कुरो हो, त्यसभन्दा अगाडि त अन्य क्षेत्रतिर यसको त्यति धेरै कन्सेप्ट पनि थिएन। हुन त सरकारले बालमैत्री स्थानीय शासन सञ्चालन गर्नुपर्छ भनेर विभिन्न ऐन कानुनहरू बनाएका पनि छन्, तर वीरेन्द्र माध्यमिक विद्यालयको सन्दर्भमा चाहिँ यसले बालबालिकाहरू के चाहन्छन् त भन्ने विषयमा अगाडिदेखि नै ध्यान दिने गरेको हो। जस्तो कि बालबालिकाहरू एउटा रमाइलो वातावरणमा अङ्ग्रेजी माध्यम पढ्न चाहन्थे, वीरेन्द्र माध्यमिक विद्यालयले त्यो कुरो बुझेपछि बालबालिका र अभिभावकहरू समेतको चाहनालाई मध्यनजर गरी 3 वर्ष अगाडि अङ्ग्रेजी माध्यम सुरु गर्यो। अब अहिले धमाधम बालबालिकाहरू त्यसमा रमाएर पढिरहेका छन्। अहिले ती विद्यार्थीहरूलाई तिमीहरू पुरानो स्कुल जाऊ, अब यहाँ राम्रो रिजल्ट आएन भने भन्दाखेरि होइन होइन सर हामी त यहीँ पढ्छौँ भन्छन्, र नभन्दै गत एसिएमा पनि एउटा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट भएर यही विद्यालयका एकजना छात्रले सर्वोत्कृष्ट हासिल गरेका छन्, सुरेन्द्र शर्मा भट्टराईले। र यसरी बालमैत्री विद्यालय बनाउनका निम्ति सर्वप्रथम त बालबालिकाहरूलाई माया दिनुपर्छ, उनीहरूको आत्मसम्मानमा चोट पुर्याउनु हुँदैन, र ती बालबालिकाहरूलाई चाहिने आधारभूत आवश्यकताहरू विद्यालयमा परिपूर्ति हुनुपर्छ। जस्तो कि अब केटाकेटीहरूको स्वभावैले उनीहरू खेल मैत्री हुन्छन्, विभिन्न किसिमका मनोरञ्जन मैत्री हुन्छन्। यसका निम्ति चाहिँ विद्यालयलाई बालमैत्री बनाउनको निम्ति सर्वप्रथम खेलकुदका सामग्री र अतिरिक्त क्रियाकलापहरू अत्यन्त बाक्लो गर्नुपर्ने हुन्छ र त्यो हाम्रो विद्यालयले त्यो कुरामा निकै अगाडि बढिसकेको छ। विभिन्न किसिमका खेलहरू खेलाइन्छ यहाँ नानीहरूलाई, जस्तो कि अब फुटबल, भलिबल, क्रिकेट त ती ठुल्ठुला खेलहरू भए, त्यसदेखि बाहेक पनि हामी चाहिँ जस्तो केटाकेटी रमाउने गरेका खेलहरू पिङ अथवा अहिले टेबल टेनिस पनि विद्यालयले खेलाउने गरेको छ। त्यहाँ केटाकेटीहरू बिहानैदेखि झुम्बिन्छन्। अब त्यो खेलै खेल्नका निम्ति पनि विद्यार्थी अन्य विद्यालय छोडेर यहाँ आउने स्थिति हुँदो रहेछ। त्यसै गरी अब स्किपिङदेखि लिएर साना साना केटाकेटीहरूलाई अब लुडो, चेस लगायतका खेलहरू पनि हुन्छन्। यहाँ हाम्रो गत अस्ति भर्खरै चेस कम्पिटिसन पनि गराएको थियो विद्यालयले आन्तरिक रूपमा। र यस्ता अतिरिक्त क्रियाकलापको पाटो त्यो हो भनेदेखि अर्को पाटो सरसफाइ। अब बालबालिकाहरू निश्चितै रूपमा सामुदायिक विद्यालयमा यस्तो परिवारबाट आउँछन् जुन परिवारमा साँच्चै भन्यो भने आज बिहान एक छाक खायो, भरे के खाउँला भन्ने कुरो व्यवस्था हुँदैन। लुगा बिहान स्कुलबाट लाएर गएको लुगा भरे राति सुत्ता समेत त्यही लाउनु पर्ने स्थिति छ जाडोको मौसममा। त्यस्तो परिवारबाट आउने बालबालिकाहरू रमाउने वातावरण यहाँ सिर्जना गर्नुपर्छ, सरसफाइमा विशेष ध्यान दिनुपर्ने लगायतका कुराहरू गर्दै गर्दै विद्यालयले पूर्वाधार धेरै अगाडि बनाइसकेको हुनाले अहिले यो तत्काल चाहिँ बालमैत्री घोषणा गर्न सम्भव भयो। अन्यथा यो छोटो प्रयासबाट पक्कै पनि हुने थिएन। अब त्यसमा त्यसका अतिरिक्त पनि अब भद्र नगरपालिकाले राखेका विभिन्न क्राइटेरियाहरू छन्, विभिन्न सूचकहरू छन्, ती सूचकहरू पनि क्रमशः पुरा गर्दै जानु पर्यो। ती सूचकहरू अब धेरै सूचकहरू छन् त्यहाँ, अब यहाँ अहिले उल्लेख गर्न समयले कतिको साथ दिन्छ हामीलाई। र ती सूचकहरूमा अब विद्यार्थीहरूको भर्ना दरदेखि लिएर अब आफ्नो सेवा क्षेत्रभित्रका 80% विद्यार्थीहरू विद्यालयमा चाहिँ भर्ना भएका हुनुपर्छ, अथवा बाल विकासमा अध्ययनरत रहेको अथवा अध्ययन नभए पनि खेलकुदमा मस्त रहेको मन्टेश्वरी प्रविधिबाट चाहिँ ती नानीहरूलाई चाहिँ यहाँ रमाउने वातावरण सिर्जना गरेको हुनुपर्छ। र अब यो सेवा क्षेत्रभित्रको विद्यार्थी कति प्रतिशत छन् भन्ने कुरो साँच्चै जटिल विषय पनि हो, किनभने एउटा सेवा क्षेत्रभित्र अर्को विद्यालयको पनि सेवा क्षेत्र पर्ने हुनाले सेवा क्षेत्र ओभरल्यापिङ भएको हुन्छ। अनि अब हाम्रा विद्यालयमा कति आए, अरू विद्यालयमा कति गए भन्ने जस्ता कुराहरू पनि हामीलाई जानकारी हुनुपर्ने हुन्छ। यसका निम्ति चाहिँ अब पहिला जुन भर्नाको बेलामै कुन कुन विद्यालयमा विद्यालय बाहिरको विद्यार्थी छ भन्ने कुरो चाहिँ भर्ना अभियानकै बेलामा हामीले रेकर्ड राखेको हुनुपर्दो रहेछ। यो अब नयाँ अनुभव पनि हो, सिक्दै जाने कुरो पनि हो। यसपालि बालमैत्री घोषणा गर्ने क्रममा यसको ठुलो अनुभव पनि भयो हामीलाई। त्यसै गरी अब 5 वर्षका 100% बालबालिकाहरू विद्यालयमा औपचारिक शिक्षामा चाहिँ भर्ना हुनुपर्छ भन्ने अर्को क्राइटेरिया छ नगरपालिकाले दिएको। अब त्यसका निम्ति पनि फेरि पनि ओभरल्यापिङ भएको सेवा क्षेत्रले प्रभाव पार्दो रहेछ। र अब त्यो 100% नभए पनि अब कमसेकम 90% 95% पुरा भयो भने त्यसलाई अब बालमैत्री घोषणा गर्न सकिन्छ भन्ने मान्यताका आधारमा चाहिँ अब घोषणा गर्न चाहिँ अब हामीले अनुरोध गऱ्यौँ। विभिन्न किसिमका अनुगमनहरू पनि गरिए, त्यसरी चाहिँ गरियो। त्यसै गरी अब यी जम्मा 14 क्राइटेरिया नगरपालिकाले दिएको छ, तीमध्ये अब 5 देखि 12 वर्षसम्मका चाहिँ बालबालिकाहरू आधारभूत तहमा अनिवार्य रूपमा चाहिँ पठन पाठन गर्न विद्यालयमा भित्रिनुपर्छ। त्यसै गरी त्यही उमेरका र त्योभन्दा बढी उमेरका समेत बालबालिकाहरू चाहिँ अनौपचारिक शिक्षा, यदि कुनै कारणले मेन स्ट्रिममा आएर औपचारिक शिक्षा लिन नसक्ने खालका बालबालिका छन् भने तिनीहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट पनि शिक्षा दिलाउने 100% प्रयास भएको हुनुपर्छ। त्यस्ता बालबालिकाहरू चाहिँ पठन पाठन विद्यालय र ती अनौपचारिक शिक्षाभन्दा बाहिर एकजना पनि सडक बालबालिका हुनु हुँदैन भन्ने खालको कन्सेप्ट पनि नगरपालिकाले ल्याएको छ।
जस्तो अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ, हामीसँग कुराकानी गर्न वीरेन्द्र माध्यमिक विद्यालयका प्रधान अध्यापक टङ्कनाथ शर्मा पाण्डे हुनुहुन्छ। टङ्क सर, खास गरी अनौपचारिक शिक्षा चाहिँ हाम्रो विद्यालयमा हुँदैन नि?
अनौपचारिक शिक्षा विद्यालयमै हुँदैन, त्यही अब प्रौढ शिक्षा लगायत अब अगाडि अब अहिले त झापालाई, झापा जिल्लालाई एउटा निरक्षर मुक्त जिल्ला अर्थात् पूर्ण साक्षर जिल्ला भनेर गत 2 वर्ष अगाडि घोषणै भइसकेको अवस्थामा अब त्यसले पनि के गर्छ भनेदेखि अब झापा जिल्लामा त्यो घोषणालाई यदि आधार मान्ने हो भने अहिले विद्यालय बाहिर विद्यार्थी छैन, निल छन् भन्नुपर्छ। अब व्यवहारमा त्यो कतिको लागू भएको छ, त्यो अब घोषणाका लागि मात्रै घोषणा घटना भएको हो भने अलग कुरो होइन भने यस्ता अनौपचारिक विभिन्न किसिमका अब छन् तपाईँका मदरसाहरू छन् गुम्बाहरू छन् होइन अब यो बाल विकासलाई पनि के गरिन्छ भने अब विद्यालयभित्र बाल विकास छ विद्यालय बाहिरका बाल विकासहरू पनि छन् त्यसलाई पनि एक प्रकार अनौपचारिक शिक्षाकै रूपमा गणना गरिरहेको जस्तो अनुभव छ होइन तिनीहरूलाई पनि विभिन्न किसिमका अब सहयोगहरू सरकारले नै गरिरहेको अवस्था छ
जस्तो टङ्क सर एउटा कुरा चाहिँ यो बाल विकास केन्द्र चाहिँ विद्यालयभन्दा बाहिर पनि छन् ती चाहिँ विद्यालयसँग कसरी जोडिन्छन् त
विद्यालयसँग तिनीहरू बाल विकासको हदसम्म उनीहरू त्यही केन्द्रमा उनीहरू पठन पाठन गर्छन् र बाल विकासको जुन एक वर्ष उनीहरूको अवधि सकिएपछि जब पाँच वर्ष पुग्छन् अनि ती बालबालिकाहरूलाई फेरि औपचारिक रूपमा विद्यालयमा ल्याएर कक्षा एकमा भर्ना गरेर तिनीहरूलाई चाहिँ मेन स्ट्रिममा समेट्ने प्रयास गरिन्छ अब लगानीको दृष्टिकोणले हेर्ने हो भने अब ती बाल विकासलाई पनि सरकारले नै लगानी गरिरहेको हुनाले त्यसलाई अब एउटा औपचारिक विद्यालय नै नभने पनि बाल विकास केन्द्रकै रूपमा सरकारले लिएको पाइन्छ
जस्तो त्यसमा चाहिँ यो ड्रप आउटको सङ्ख्या पनि त बढ्ला नि त्यस्तो अवस्थामा बढ्दैन र
निश्चित रूपमा माधवजी अब यो बाल विकासमा साना कक्षाहरूमा ड्रप आउट त अत्यन्तै धेरै देखिन्छ पहिलो कुरो त बाल विकासमा अध्ययनरत बालबालिकाहरू सबै फेरि कक्षा एकमा गएर औपचारिक रूपमा भर्ना हुन्छन् भन्ने कुराको ग्यारेन्टी पनि छैन अर्को कुरो अब ती विद्यार्थीहरू छरपष्ट भएर उनीहरू चाहिँ अब अहिले त अब स्टुडेन्ट ट्र्याकिङको माध्यमबाट बाल विकासलाई पनि समेटेको हुनाले अब ती बाल विकास केन्द्रहरूले स्टुडेन्ट ट्र्याकिङ गर्छन् कि गर्दैनन् त्यो त अहिले मलाई त्यति जानकारी पनि भएन तर स्टुडेन्ट ट्र्याकिङका माध्यमबाट तिनीहरू खोजी गर्न भने चाहिँ सकिने अवस्था छ किनभने तिनीहरूको रेकर्ड चाहिँ स्टुडेन्ट ट्र्याकिङमा राखिएको हुन्छ
जस्तो यहाँ चाहिँ कस्तो छ वीरेन्द्र उच्च माविमा चाहिँ ड्रप आउटको सङ्ख्या के छ
ड्रप आउटको सङ्ख्या तल्ला कक्षाहरूमा फेरि पनि निकै उच्च नै छ किनभनेदेखि ती अब कोही बसाइँ सरेर जाने कोही नानीहरूलाई अहिले फेरि ड्रप आउट कसरी हुँदो रहेछ भने सानामा अलिकति बाल विकासमा केही नानीहरूलाई ल्याएर फकाइ फुलाइ पढाउन खोज्यो फेरि अलिक पछाडि उनीहरूको सम्भवतः अलिकति अब आर्थिक स्तर ठुलो भएर हो कि के हो अथवा अभिभावकहरूले कुरा नबुझेर हो कि निजी विद्यालयले तानातान गरेर अब हेर्नुहोस् न अब सरस्वती पूजा गत सरस्वती पूजा माघ महिनामा भएको त्यति बेलैदेखि विद्यार्थी निशुल्क भर्ना भनेर निजी विद्यालयहरूले बोर्ड नै टाँगेर चाहिँ विद्यार्थीहरू निशुल्क भर्ना भनेर लगिसकेका हुन्छन् र विद्यार्थी तानातानको स्थिति छ निजी विद्यालय भने सरकारी विद्यालयले अब सुविधाहरू दिन सकेन भने सरकारी विद्यालयमा उनीहरू नआउने स्थिति पनि देखिँदो रहेछ यो एउटा चुनौतीपूर्ण विषय नै हो बाल ड्रप आउट त्यसकारणले पनि बढी भएको देखिन्छ कुनै विद्यालयमा त गयो तर समग्र रूपमा विद्यालयको विद्यार्थी सङ्ख्यालाई हेर्ने हो भने चाहिँ त्यो सङ्ख्या चाहिँ यहाँ चाहिँ घटेको मानियो त्यसलाई स्थानीय रूपमा
अब यो बाल मैत्री विद्यालय घोषणा गरियो होइन यसलाई निरन्तरता दिन चाहिँ के गर्नुपर्छ
धन्यवाद यो साँच्चै भन्यो भने एउटा चुनौतीपूर्ण विषयमा चाहिँ अब हामीले हात हालेका छौँ तर यसलाई चुनौतीलाई अवसरको रूपमा पनि हामीले लिएर चाहिँ अघि बढ्नुपर्ने स्थिति छ अब यो बाल विकास बाल मैत्री घोषणालाई निरन्तरता दिनको निम्ति अब अहिले जुन हामीले जुन सूचकहरू पुरा गरेर यो घोषणा गर्ने अवधिसम्म पुग्यौँ अब यसलाई पहिलो कुरो त यसलाई निरन्तरता दिन सक्नु पर्यो र अहिले घोषणा भएका हुँदाका बखतका सूचकहरूलाई अझ बढाएर लगेर जुन कुनै कुनै सूचकहरू 100% पुरा नभएको अवस्थामा पनि घोषणा भएको छ त ती सूचकहरूलाई चाहिँ हामीले केही महिनाभित्र अथवा केही वर्षभित्रमा अवश्य पुरा गर्नुपर्ने नै हुन्छ यसका निम्ति त अब घोषणा गर्न अब नगरपालिका पनि लागि परेको छ यसको निम्ति यसलाई पुरा गर्नका निम्ति नगरपालिकाले आफ्नो कन्ट्रिब्युसनमा अलिकति बढाउनु पर्ने हुन्छ सचेतना कार्यक्रमलाई अझै बढाउनुपर्छ अझै पनि देखिँदैछ कतिपय ठाउँमा यो बाल मैत्री भनेको के हो भनेर सबै अभिभावकहरू सबै जनताहरू सुसूचित भइसकेकै छैनन् यसका निम्ति नगरपालिकाले विभिन्न गतिविधिहरू गर्नु सर्वप्रथम त यो बालबालिकाहरूलाई बालमैत्री बनाउनको निम्ति विद्यालयमा भित्र्याउनको निम्ति अब यो दिवा खाजाको विषय थियो जुन अहिले अब अत्यन्त मलाई दुःख पनि लागेको छ गत धेरै वर्षसम्म निरन्तरता पाएको यो दिवा खाजा जुन थियो बाल विकासका नानीहरूले दिवा खाजा खाजै खानका निम्ति पनि विद्यालय आउने विद्यार्थीहरू पनि छन् त्यस्ता अभिभावकहरूका विद्यार्थी समेत आउने हुनाले अब त्यो समूहका विद्यार्थीहरू त्यहाँबाट कटअप हुने भए यसकारणले गर्दाखेरि अब नगरपालिकाले कमसेकम पनि यो दिवा खाजाको व्यवस्था बालबालिकाहरूलाई गर्नुपर्छ, नभए यो बालमैत्री घोषणा गरेको मलाई लाग्छ यसले निरन्तरता पाउनको निम्ति अत्यन्तै जटिल हुन्छ। किनभनेदेखि खाजा खान एक छाक पुरै खान नपाउने विद्यार्थीहरू छन्। खाजा खानका निम्ति यहाँ आइसकेपछि उनीहरू दिनभरि खेल्छन्, कुद्छन्, रमाउँछन् र कमसेकम केही न केही सिक्छन् दुई चार कुरा। त्यस कारणले गर्दा यतातिर त ध्यान दिनु नै पर्यो र यसलाई विशेष गरी अब बालमैत्री बनाउनको निम्ति अतिरिक्त क्रियाकलापमा हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ। विद्यालयलाई सरसफाइ गर्ने कुरो त अघि मैले भनि पनि सकेँ।
निरन्तरता दिने जुन प्रक्रियाहरू अब अरू के गर्छ?
अब यसका निम्ति चाहिँ अभिभावकहरूको भेला राख्ने, अभिभावकहरूको भेला राखेर उहाँहरूलाई त्यो घरका गतिविधि जस्तो कतिपय परिवारका नानीहरू घरको वातावरणबाट प्रभावित भएर यहाँ आउँछन् र यहाँ एउटा बालमैत्री व्यवहार गर्न पनि नमिल्ने खालका बालबालिकाहरू पनि छन् कति। किनभनेदेखि अब जताततै बोल्ने एउटा शील स्वभावका कुराहरू पनि भए अनि अब कतिपय त अलि ठुल्ठुलो क्लासमा अब निकै दुर्व्यसनमा लागेका विद्यार्थीहरू पनि यता कता फेला पर्छन्। त्यस्ता व्यक्तिहरूलाई अब घरायसी वातावरणबाट पनि ट्र्याकमा ल्याउनु पर्यो र तिनीहरूलाई चाहिँ त्यो परिवारलाई नै सुशिक्षित पार्नु पर्यो। त्यसै गरी अब बालमैत्री बनाउनका निम्ति जस्तो विभिन्न किसिमका मातृ अब एउटा भ्रूण अवस्थादेखि त्यसको हेरचाह गर्नुपर्ने हुनाले बालमैत्री बनाउनको निम्ति चाहिँ उहाँहरूको घरायसी अवस्था पनि सुध्रिनु पर्यो र अर्को कुरो सबभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ बालकले यहाँ सुरक्षित चाहिँ महसुस गर्नु पर्यो। ऊ आतङ्करहित पठन पाठन भयरहित वातावरणमा चाहिँ उसले पढ्न पाउनु पर्यो। अब लट्ठी देखाएर तर्साएर एउटा चाहिँ विद्यार्थीलाई कक्षामा पिन ड्रप साइलेन्स बनाएर त्यस्तो अवस्थामा चाहिँ यो बालमैत्री व्यवहारलाई बालमैत्री वातावरणलाई निरन्तरता दिन सकिँदैन। अब लट्ठी भन्ने कुरो टाढै राख्नु पर्यो। विद्यालयमा बाल श्रम शोषण हुनु भएन। बालबालिकाहरूलाई सधैँ विभिन्न किसिमका खतरनाक रोगहरूबाट बचाउनको निम्ति साबुन पानीले हात धुने व्यवस्था विद्यालयमा गर्नै पर्यो। त्यसै गरी सबै विद्यालय विद्यार्थीहरूलाई भर्नाको समयमा बालमैत्री वातावरण छ भनेर हामीले विश्वास दिलाउन सक्नु पर्यो। त्यो विश्वास जबसम्म अभिभावकहरूले महसुस गर्दैनन् यो विद्यालयमा विद्यार्थी पठाउनु त्यति उचित छैन भन्ने उहाँहरूलाई लाग्यो भने समस्या पनि आउँछ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग कुराकानी गर्न वीरेन्द्र माविका भद्रपुरका प्रधान अध्यापक टङ्कनाथ शर्मा पाण्डे हुनुहुन्छ। टङ्क सर, खास गरी बालमैत्री विद्यालय घोषणा भएपछि विद्यार्थीले के पाउँछन् त?
सर्वप्रथम त अब अहिले बाल अधिकारको विश्वव्यापी घोषणाले पनि त्यही भन्छ, बालबालिकाहरू आफ्ना अधिकारहरू चाहिँ अब उनीहरूले पर्याप्त मात्रामा विद्यालयमा एक्सर्साइज गर्नुपर्छ। यसको अर्थ के होइन भने अब नारा नै लगाएर चाहिँ केही माग राख्नुपर्छ भन्ने कुरो होइन। यसका निम्ति त अब हरेक विद्यालयमा अहिले बाल क्लबहरू गठन भएका छन्। बाल क्लबको अनिवार्यता र बाल क्लबका गतिविधिलाई हामीले चाहिँ अब अत्यन्त सम्मान गर्नुपर्छ, उनीहरूलाई जिम्मेवारी दिनुपर्छ। सानैदेखि जिम्मेवारी दियो भने जस्तो अब बालबालिकालाई अब अहिले हामीले त अगाडिदेखि पनि गर्दै थियौँ, बालबालिकालाई विद्यालय व्यवस्थापन समितिको बैठकमा पनि उपस्थित गराउनु पर्ने बाल क्लबका अध्यक्षलाई सचिवलाई, भनेपछि उनीहरूलाई एक प्रकारको आत्मसम्मानको फिलिङ हुन्छ। त्यसले गर्दाखेरि यो बालमैत्रीलाई यसले प्रोत्साहन गर्दो रहेछ। त्यसै गरी अब बालबालिकाका विभिन्न मागहरू हुन्छन् त्यो व्यवस्थापन समितिको बैठकमा राखेर त्यहाँ निर्णय नै गरिदिएर उनीहरूलाई सामग्रीहरू वितरण गरेर जिम्मेवारी दियो भने उनीहरू जिम्मेवार बन्दा रहेछन्। यसरी चाहिँ बालमैत्री वातावरणलाई चाहिँ अब हामीले अगाडि बढाउनु पर्छ। त्यसै गरी अब यहाँ निजी र सामुदायिक विद्यालयको यो जुन डिफ्रेन्स छ नि, पाठ्यक्रममै साँच्चै भन्ने हो भने एउटा पाठ्यक्रम भनेको अहिलेको लिखित पाठ्यक्रम छ तर व्यवहारमा त्यो पाठ्यक्रम लागू भएकै छैन। केही निजी विद्यालयहरूले आफ्नै किसिमको पाठ्यक्रम बनाएर चाहिँ पाठ्यक्रम चाहिँ राखिएको छ तर पठन पाठन अर्कै किसिमले हुन्छ, दुई किसिमको भिन्न भिन्न ट्रेन्डमा गइरहेका छन्। र अब सामुदायिकतिर अब हामीले सरकारी पाठ्यक्रम र त्यो एकरूपता, त्यसै गरी अब पोसाककै विषयलाई लिउँ हामीले होइन, पोसाक पनि नगरपालिकाले सबै नगरका चाहे निजी हुन् चाहे सामुदायिक विद्यालय हुन् यिनीहरूलाई चाहिँ एउटा बालमैत्री सबैलाई घोषणा गरिसकेपछि यिनीहरूको पोसाकका विषयवस्तुहरू भए सबै विद्यालयको एउटै पोसाक गरिदिँदा के बिग्रिन्छ त नि? उयो उही दर पर्ने हो उही दाम पर्ने हो कसैले चाहिँ एउटा रङको कसैले विद्यार्थी चिनिँदैन पनि खास गरी त्यसैले गर्दाखेरि एकै किसिमको चाहिँ पोसाक बनाइदिने र अब पाठ्यक्रममा उल्लेख भएका कुराहरू मापदण्ड गर्दा पनि त्यही अनुसार पाठ्यक्रमलाई लागू गर्ने र
यिनीहरू विद्यार्थीले के पाउँछ
अधिकारको कुरो पाए होइन विद्यार्थीले पाउने भनेको अर्को कुरो तपाईँ भन्नुहुन्छ भने यो आत्मसम्मान पाउँछन् होइन एउटा शान्त वातावरणमा पढ्ने अधिकार र उनीहरूले उसको मैले इनोभेटिभ विद्यार्थीहरू इनोभेटिभ हुन्छन् अर्थात् उनीहरूले एउटा नयाँ चेतना पाउँछन् एउटा नयाँ सृजनात्मक कलाको उनीहरूको विकास हुन्छ उनीहरू भयरहित वातावरणमा पढ्न पाउँछन् स्वतस्फूर्त रूपमा उनीहरू चाहिँ अब एउटा एक अर्कालाई सम्मान पाउने अनि एउटा आचरणमा विद्यार्थीहरूको आचरणमा सुधार हुन्छ उनीहरूको बोली बानी व्यवहारमा सुधार हुन्छ त्यसै गरी अब शिक्षकहरूले पनि अब साँच्चै भन्ने हो भने धेरैजसो शिक्षकहरूले पनि विद्यार्थीहरूलाई यातना दिएर पढाउने थर्काएर पढाउने गरिएको छ त्यसमा चाहिँ अब बालमैत्री तरिकाले व्यवहार गरेपछि उनीहरूले त्यो कुरो सिकेर गएर एउटा समाजमा त्यो कुरो उनीहरूले सिकाउँछन् हाम्रो विद्यालयमा त सरले मलाई यसो भन्नुहुन्छ सम्मान गर्नुहुन्छ भन्दा त्यो विद्यार्थी गएर आफ्नो आमा बाबुलाई सम्मान गर्न थाल्छ अनि एउटा नागरिक एउटा उत्कृष्ट नागरिक बन्नको निम्ति चाहिँ यसले ठुलो सहयोग मिल्छ विद्यार्थीहरू एउटा सृजनशील बन्छन् भन्ने मलाई लाग्छ
जस्तो टङ्कु सर यहाँले भनिरहँदा अस्ति चाहिँ यो विद्यालय चाहिँ बालमैत्री विद्यालय घोषणा गर्ने क्रममा चाहिँ एकजना विद्यार्थी एलिसा घिमिरेले चाहिँ के भन्नुभयो भने सरकारले शिक्षा क्षेत्रमा पैसा बढाउनुपर्छ यसले त खाजा भत्ता कटौती गरेको कुरालाई देखि लिएर चाहिँ शिक्षा क्षेत्रमा भएको चाहिँ सरकारी विद्यालयमा अपुग सामग्रीहरूको कुरालाई सङ्केत गर्यो नि अब यो चाहिँ तपाईँहरूको साइडबाट चाहिँ यस्ता कुरा उठ्ने गर्छ कि गर्दैन विद्यार्थीले त उठाउनु थाले
धन्यवाद मालाजी होइन यो विषय त हामीले पटक पटक प्रभाव बैठकमा पनि उठाएका धेरैचोटि उठाएका किनभने अब खाजा खाँदै आएको दिवा खाजा कटौती भइसकेपछि अब त्यो एक प्रकारले भन्ने हो भनेदेखि विद्यार्थीहरू साँच्चै निरुत्साहित भएका छन् अब यो कटौती गर्नु हुन्थेन यसलाई परिपूर्ति गर्नको निम्ति त अब लगानी गर्नु नै पर्ने हुन्छ नभए विद्यार्थीलाई कसरी विद्यालयमा आकर्षित गर्ने त्यस्तै गरी हरेक विद्यालयमा बाल क्लब छ बाल क्लबलाई हरेक पालिकाले चाहिँ अब खेलकुद सामग्रीहरू उनीहरूलाई मनोरञ्जनका सामग्रीहरू वितरण गर्नुपर्छ कमसेकम पनि एउटा विद्यालयमा एउटा टेलिभिजन होस् केटाकेटीहरू त्यहाँ गएर मनोरञ्जनात्मक तरिकाले केही कुराहरू सिकुन् अहिले त हरेक विद्यालयमा इन्टरनेटको सुविधा अहिले प्रविधियुक्त पनि बनाउँदै लाने लक्ष्य चाहिँ छ तर त्यसका निम्ति हरेक विद्यालयमा इन्टरनेटको सुविधासहित एउटा चाहिँ अब टिभी राखेर चाहिँ केटाकेटीहरूलाई नयाँ नयाँ कुरा सिकाउनु पर्ने त छँदैछ त्यसदेखि बाहेक अब अन्य अब कतिपय विद्यालयमा हेर्नुहोस् न अब एउटा शौचालयको व्यवस्था पनि छैन अब छात्रालय बेग्लै शौचालय चाहिन्छ भनेर एउटा नगरपालिकाले तयार गरेको एउटा सूचीमा पनि सूचकमा पनि त्यो कुरो छ तर कतिपय विद्यालयमा शिक्षक विद्यार्थी अनि छात्र छात्रा सबै एउटै शौचालयमा जानुपर्ने अवस्था पनि छ त्यसका निम्ति लगानी नगरेर अब सामुदायिक विद्यालयहरूमा अब आर्थिक सङ्कलन गर्न पाइँदैन पैसा उठाउन पाइँदैन निःशुल्क शिक्षा दिनुपर्ने अवस्था रहिरहँदाखेरि विद्यालयले त त्यसलाई व्यवस्था गर्न सक्दैन यसकारण अब पालिकालाई सबै अधिकार शिक्षा सम्बन्धी माध्यमिक तहसम्मको सबै अधिकार चाहिँ सरकारले हस्तान्तरण गरिसकेपछि पालिकाले सबभन्दा पहिला प्रायोरिटी दिनुपर्ने विषय नै शिक्षा क्षेत्र हो किनकि अहिले जुन माथिसम्म नेतृत्वहरू गएका छन् अहिलेका प्रधानमन्त्रीदेखि लिएर सम्पूर्ण राजनीतिक नेतृत्वहरू विद्यालयबाटै गएका हुन् भनेपछि उहाँको उद्गम स्थल त विद्यालय हो विद्यालय एउटा आचरणयुक्त विद्यालय राम्रो वातावरण भयो भने त्यसले उत्पादन गरेका विद्यार्थीहरू पनि पछि गएर उत्कृष्ट हुन्छन् नभए त अब कतिपय अब अहिले धमाधम जेल जाँदै गरेका नेताहरू छन् धमाधम अख्तियारले कठालो समात्दै गरेका नेतृत्वहरू छन् त्यस्तै मान्छेहरू फेरि पनि यदि यो समाजले सिर्जना गर्यो भनेदेखि यो बालमैत्रीको अर्थ त्यहाँनिर रहँदैन ताकि अब 20 वर्ष पछि गएर अहिलेका उत्पादनले गएर एउटा देशलाई राम्रो नेतृत्व दिन सकुन् अथवा एउटा कुशल चाहिँ प्रशासक बनुन् अथवा एउटा कुशल विज्ञ बनुन् अथवा कुशल एउटा वैज्ञानिक बनुन् त्यस्तो किसिमको शिक्षा चाहिँ हामीले दिनुपर्छ बालबालिकाहरूले पाउने भनेको बालमैत्रीबाट पाउने भनेको यो आचरण आत्मसम्मान र उनीहरूका स्वास्थ्यका विषयवस्तुहरू पनि छन् यी कुराहरू चाहिँ विद्यालयमा उनीहरूले प्राप्त गर्छ पक्कै पनि एलिसाले उठाएको विषयवस्तु यहाँ आएर जोडिन जान्छ किनभने उहाँले उठाउनु भएको कुरो अत्यन्त सान्दर्भिक छ किनभने धेरैजसो बालबालिकाहरू यी मेरै विद्यालयमा कतिपय खाजा खाँदै गएका विद्यार्थीहरू बाल कक्षामा विद्यार्थीहरू घटेका छन् अहिले त्यो कक्षामा चाहिँ यद्यपि अब इङ्ग्लिस मिडियम सुरु गरेकाले त्यो मेकअप विद्यार्थी टोटलमा सङ्ख्या चाहिँ बढिरहेकै अवस्था छ तर समग्रमा हेर्ने भने यो फेदैबाट मलजल गर्नुपर्छ रुखका टुप्पामा मल हालेर त हुँदैन नि फेदमा मल हालेपछि न त्यो जराले लिन्छ भन्ने कुरो मलाई चाहिँ त्यस्तो लाग्छ
अब सर एउटा प्रसङ्गमा जाउँ खास गरी वीरेन्द्र मावि भिन्न शैलीबाट केही वर्षदेखि आइरहेको छ जस्तो अघि सरले पनि भन्नुभयो 72 सालदेखि हामी पृथक ढङ्गले आएको छौँ यहाँ चाहिँ स्वर्ण महोत्सव मनाइसकेपछि यसको चाहिँ स्वरूपलाई हामी परिवर्तन गर्ने गरी आएका छौँ भनेर भन्नुभयो त्यस्तो के विशेषता छ वीरेन्द्र माविमा
धन्यवाद माधवजी यो वीरेन्द्र माविको विशेषता यो अहिले तत्काल अलिकति परिवर्तन भएको त हो तर यो यसको इतिहासै अलिकति अरूभन्दा अलिकति फरक भएको चाहिँ मलाई लागेको छ किनभने यहाँबाट उत्पादन भएका जनशक्तिहरू अहिले ठुल्ठुला ओहदामा पुगेका छन् होइन सिडिओ देखि लिएर अब मन्त्रीसम्म पनि भएको अवस्था छ र राम्रा राम्रा मन्त्री फेरि त्यही पनि डिआइजीसम्म भएका अवस्थाहरू पनि छन् होइन अब विदेशमा पनि गएर राम्रो राम्रो नाम कमाएका मानिसहरू पनि छन् र यो विद्यालय पहिला साँच्चै भन्ने हो भने अब सदरमुकामको विद्यालय पहिला झापा जिल्लाकै विभिन्न क्षेत्रबाट यहाँ डेरा लिएर बसेर चाहिँ विद्यार्थीहरू पठन पाठन गर्ने गर्थे बिचमा आएर केही अलिकति फितलो भएको अवस्था हो विद्यार्थी सङ्ख्या पनि केही घटेको अवस्था थियो जति बेला धमाधम त्यस पछाडि धमाधम निजी विद्यालयहरू पनि उम्रिन थाले त्यसपछि वात्तै विद्यार्थी सङ्ख्या बिचमा घटेको पनि थियो तर हामीले यहाँ विभिन्न बुद्धिजीवीहरू हाम्रा अभिभावकहरू र यहाँ विद्यालयका स्टाफहरू समेत बसेर चाहिँ यसलाई किन नयाँ ढङ्गले नलैजाने भनेर हामीले एउटा रणनीति तयार बनायौँ त्यति बेलै अब विद्यालयको वार्षिकोत्सव अथवा स्वर्ण महोत्सव पनि आयो त्यस बेला चाहिँ हामी सबै टिम लागेर यसलाई नयाँ ढङ्गले लैजाउँ यो मान्छेहरूको अब यो अहिले अङ्ग्रेजी मोह अब जे भए पनि जसले जसुकै गाली गरे पनि अङ्ग्रेजी मोहलाई अहिले बिर्सिन सकिँदैन किनभने अङ्ग्रेजीकै कारणले अब विश्वमा बिक्ने भएर हो कि अथवा त्यसलाई अब अभिभावकहरूले कसरी सोच्नु भएको छ अङ्ग्रेजी मोहलाई हामीले तोड्नका निम्ति माथिबाट अङ्ग्रेजीमा 11-12 हाम्रो अङ्ग्रेजी माध्यम सञ्चालन भइरहेकै थियो यसलाई किन तल 8 सुरु नगर्ने भनेर हामीले सुरु गऱ्यौँ त्योभन्दा अगाडि तल 1-2 सुरु गरेका थियौँ त्यो अलिकति विविध कारणले शिक्षक व्यवस्थापन गर्न नसकेकै कारणले आफ्नो कमजोरीलाई पनि मैले महसुस गर्नुपर्छ शिक्षक व्यवस्थापन गर्न नसकेको कारणले तल्लो कक्षामा हामी सफल हुन सकेनौँ अनि अहिले आएर माथिल्ला कक्षाहरूमा कक्षा 8 सुरु गऱ्यौँ हामीले चाहिँ 73 सालमा त्यसबाट यो नयाँ शैली यसले पक्रिन गयो त्यति मात्रै होइन अब अङ्ग्रेजी माध्यममा अब धमाधम निजी विद्यालय छोड्दै विद्यार्थीहरू आउन थाले अब अहिले त हामीलाई अलिक गाह्रो पनि भइरहेको छ नयाँ शैक्षिक सत्र आयो हामीले कक्षा 8 र 9 कसरी विद्यार्थी थाम्ने भन्ने समस्या पनि छ हामीलाई किनभने हामी सेक्सन खोल्न सक्ने स्थिति पनि छैन किनकि जनशक्ति छैन अब जनशक्ति नभइसकेपछि पुरानो जनशक्तिबाट अलि त्यति प्रभावकारी किसिमले काम लिन पनि अलिक गाह्रो नै भएकोले गर्दाखेरि सबै जनशक्तिलाई मैले त्यो भनेको पनि होइन तर धेरैजसो जनशक्तिहरू सबै विषयमा भाषामा अलिकति समस्या आउन सक्ने हुनाले नयाँ जनशक्ति नै चाहिन्छ त्यो व्यवस्थापन गर्न गाह्रो भएको छ साथै अब तपाईँको स्वर्ण महोत्सव पश्चात यो विद्यालयले जब नयाँ किसिमले चाहिँ सोचेर चाहिँ विद्यार्थी भर्ना गर्न थालो अनि अलिकति समाजको विश्वास पनि बढेको छ यो विद्यालयप्रति तपाईँको विभिन्न दाताहरू यस विद्यालयका पूर्व विद्यार्थीहरू जो अमेरिका अस्ट्रेलिया क्यानाडामा हुनुहुन्छ हाम्रो एउटा वीरेन्द्र एलुमनाई एसोसिएसन भन्ने पनि एउटा संस्था छ काठमाडौँमा त्यसको समेत पहलमा अब यहाँ ई लाइब्रेरीदेखि लिएर स्वर्ण महोत्सवमै केही आर्थिक सहयोग समेत गरेर अनि पर्याप्त मात्रामा अक्षय कोषहरू विद्यालयमा स्थापित गरिदिनु भयो जसले गर्दा विद्यार्थीहरू प्रोत्साहित भए अब यहाँ तपाईँको 23,35,000 बराबरको अक्षय कोष स्थापना भएको छ विद्यालयमा त्यो अक्षय कोषबाट यहाँ विभिन्न शीर्षकमा छात्रवृत्ति कोही आदिवासी दलित जनजातिलाई मात्रै दिने खालको छात्रवृत्ति छ भने कोही चाहिँ अब क्रिएटिभ स्टुडेन्ट्सहरू जसले चाहिँ अब एउटा प्रवर्तनात्मक अथवा शोधमूलक कार्य गर्ने विद्यार्थीहरूलाई समेत राम्रो छात्रवृत्ति यहाँ चाहिँ ब्याजबाट प्राप्त हुने गरी छात्रवृत्ति राखेका छौँ हामीले अब कक्षामा ब्रिलियन्ट भएर फर्स्ट सेकेन्ड थर्ड हुनेहरूलाई त त्यो छात्रवृत्ति जान्छ नै ती विभिन्न शीर्षकमा राखेका हुनाले यहाँ लगभग 100 करोड विद्यार्थीहरू राम्रै छात्रवृत्तिबाट कसैलाई वर्षभरि अध्ययन गर्न पुग्ने लगभग 9-10,000 उँधो रकमको नगद छात्रवृत्ति पनि हामीले राखेका छौँ त्यसले गर्दाखेरि यो एउटा नयाँ किसिमले गयो विद्यालयको अलिक भौतिक संरचना पनि केही संरचनामा पनि हामीले हेरफेर गरेर अलिकति यसलाई अलिकति व्यवस्थित गर्ने गरेका छौँ त्यसै गरी अब विज्ञान संकाय थप गरेर हामीले एउटा राम्रो एउटा फराकिलो प्रयोगशाला विज्ञान प्रयोगशाला कम्प्युटर प्रयोगशाला ई लाइब्रेरीदेखि लिएर यहाँ यसलाई अलिकति प्रविधि मैत्री बनाउने जमर्को पनि गरिरहेकोले होला अहिले विद्यार्थी सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ र यसलाई निरन्तरता दिनका निम्ति हामी लागि परेका छौँ। अर्को कुरो मुख्य कुरो प्रधान अध्यापकको जिम्मेवारी अलिकति ठुलो हुँदो रहेछ। अब यो म आफै प्रधान अध्यापक भएकोले अब आफ्नो कुरो गर्नु त मैले त्यति सान्दर्भिक ठान्दिनँ तर म विद्यालयमा 12 घन्टा समय दिन्छु बिहान 6 बजेदेखि मेरो 6 बजे मात्रै घरतिर जाने अवस्था रहन्छ। त्यसले गर्दाखेरि विद्या प्रहले जे पनि गर्न हिचकिचाउनु हुँदैन। प्रहले कोही कोही बेला विद्यालयमा रहेका झरेका कागजका टुक्रा पनि टिप्नुपर्छ। उस्तै स्थितिमा पर्यो भनेदेखि विद्यालयको शौचालयमा पानी हाल्न समेत प्रह अगाडि सर्नुपर्छ, प्रहले गर्नुपर्छ। र त्यसका अतिरिक्त अब एडमिनिस्ट्रेसन सञ्चालन गर्ने कुरामा अब सबै टिमलाई अगाडि लिएर जान सक्नुपर्छ। जुनसुकै संस्थामा पनि अब सबैको मन एकै खालको त हुँदैन, तैपनि टिम स्पिरिटलाई अगाडि बढाएर प्रहले भूमिका खेल्ने हो भने विद्यालयको सफलतामा धेरै त नभनौँ 50% विद्यालयको विकास चाहिँ प्रधान अध्यापकको गतिविधिबाट हुन्छ। प्रहले झट्ट एउटा पार्ट टाइम जस्तो गरेर आएर ठ्याक्क 10-10 to 4 मात्रै बसेर विद्यालयको विकास गर्छु, यो विद्यालयलाई एउटा नमुना विद्यालय बनाउँछु भन्न खोज्नुभयो भने त्यो मेरो विचारमा त्यति सान्दर्भिक हुँदैन, त्यसले भ्याउँदैन। र कतिपय अवस्थामा प्रहले घरमा बसेर पनि अथवा आवश्यक पर्यो भने राति 12 बजे पनि विद्यालयमा आउनको निम्ति उसको तन मन सबै विद्यालयतिर भयो भने विद्यालयको विकास गर्न त्यो असम्भव अथवा कठिनाइपूर्ण छ भन्ने कुरो चाहिँ हुँदैन रहेछ जस्तो लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग कुराकानी गर्न वीरेन्द्र मावि भद्रपुरका प्रधान अध्यापक टङ्कनाथ शर्मा पाण्डे हुनुहुन्छ। टङ्क सर, खास गरी अस्ति घोषणाकी कार्यक्रमको एउटा सन्दर्भ लिउँ, के अरे बाल सञ्जाल नगर बाल सञ्जालका अध्यक्ष आराध्य प्याकुरेलले एउटा सन्दर्भ उठाउनु भएको थियो कि विद्यार्थीहरू वर्तमानका साझेदार भविष्यका कर्णधार, यो वर्तमानका साझेदार चाहिँ कसरी बनाउनुहुन्छ?
विद्यार्थी वर्तमानका साझेदार नै हुन् भन्ने कुरामा म पनि विश्वस्त छु। यो नगरले उठाएको नारा भए पनि यो अहिलेको सन्दर्भमा सान्दर्भिक छ। आराध्य प्याकुरेलले उठाएको कुरालाई म अत्यन्त सान्दर्भिक भन्न चाहन्छु, किनभने अहिलेका सहयोगी अहिले बालबालिकाहरूबाट ठुलो सहयोग लिन सकिन्छ। कोही बेला साँच्चै भन्ने भने एउटा अलमल्ल परिरहेको अवस्थामा घरमै पनि एउटा सामान्य दसैँ मनाउने विषय आयो भने पनि सानो बजेट छ कसरी चलाउँ भनेर त्यहाँ छलफल गरेर चाहिँ उनीहरूलाई समेत बजेट बनाउने कुरामा सहभागिता दिलाउन सक्यो भने ल नानी हो हाम्रो यो बजेट यति छ, अब तिमी कतिको लुगा लाउँछौ, तिमी कतिको खानेकुरा किन्छौ, तिमी कतिको चाहिँ अब अतिथि सत्कारका निम्ति खर्च गर्छौ भनेर त्यो बाँड्न दियो भने उसले एउटा निकै महँगो लुगा किन्ने योजना बनाएको थियो भने पनि ठिकै छ नि त बाबा अब यति रहेछ म अलिकति कम्ती स्टेजको अलिक कम्ती दामको चिजतिर उनी चाहिँ सहमति हुन्छन्। तर त्यही कुरो किनेर सट्टै ल्याइदिएको उनले खोजेको छिन् एउटा लेहेङ्गा किन्ने, अब एउटा सामान्य स्कर्ट किनेर ल्याइदियो भने त्यो परिवारमै त्यसले बेमेल ल्याउँछ, मलाई उसले चाहिँ त्यो लाउँदिनन् किनभने त्यो उनलाई बजेटको बारेमा थाहै थिएन। त्यसैले गर्दा यो सहभागितामूलक अहिलेका साझेदार भनेको अहिले बालबालिकालाई हरेक कुरामा साझेदारी गराउनुपर्छ सहभागी, जस्तो व्यवस्थापन समितिको बैठकमा विद्यार्थीलाई राख्ने कुरो भयो, बाल क्लबलाई राख्ने कुरो भयो, भनेपछि त्यो विद्यालयभित्रका समस्याहरू विद्यार्थीका समस्या त्यहाँ आउने त भएन, समाधानको स्रोत पनि ती विद्यार्थीसँग विद्यार्थीहरूको घोलमेल बढी हुनाले एउटा महत्त्वपूर्ण सल्लाह दिन सक्छ। अब भविष्यका कर्णधार भनौँ, अब भविष्यका कर्णधार भविष्यमा गएर को कस्तो हुन्छ भन्ने कुरो त चिन्न सकिँदैन रहेछ नि त। अब अहिले पहिला त्यसै भनेर पढाएका थिएर अहिलेका मन्त्रीजीहरू सांसदजीहरू जो हुनुहुन्छ ठुल्ठुला मान्छेहरू हुनुहुन्छ उहाँहरू पहिले पक्कै पनि ती भविष्यका कर्णधारै भएर जानुभएको होला, तर ती कर्णधार हुन नसकेको कुरो जस्तो लाग्छ मलाई। यसकारणले सहभागितामूलक जस्तो अहिले नगरपालिकाले बाल सञ्जाल तयार गरेको छ, बालबालिकाहरूको बेग्लै सञ्जाल छ त्यहाँभित्र होइन, वार्डले पनि आफ्नै सञ्जाल बनाएको छ, ती अवस्थामा नगरपालिका नगर परिषदकै बैठकमा बालबालिकाहरू कुरा ल्याउनको निम्ति उनीहरूलाई साझेदारी गराएर उनीहरूलाई सहभागी गराएर चाहिँ विकास निर्माणका काम गर्न सक्ने भने त्यहाँबाट पनि महत्त्वपूर्ण चाहिँ सुझावहरू पाउन सकिने रहेछ भनेर आराध्य प्याकुरले भनेको कुरो अत्यन्त सान्दर्भिक लागेको छ मलाई।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि म रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद रेडियो भिजन लगायत माधवजीलाई पनि मलाई यो आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा वीरेन्द्र मावि भद्रपुरका प्रधान अध्यापक टङ्कनाथ शर्मा पाण्डेसँग कुराकानी गऱ्यौँ। वास्तवमै वीरेन्द्र मावि 1 नम्बर प्रदेशकै पहिलो पटक बाल मैत्री विद्यालय घोषणा भएको छ। यो अभियानको चरणमा र यो विद्यालयले विभिन्न सकारात्मक कामहरू विद्यार्थीहरूलाई चाहिँ हरेक आफ्नो मौलिकपन र सृजनात्मक ढङ्गले प्रयोग गर्ने गरेको वातावरण तयार गरेर चाहिँ काम गरिरहेको कुरा उहाँले बताउनु भएको छ।
यिनै कुराकानीसँगै कार्यक्रम सरोकारको निर्धारित समय सकिसकेको छ। कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरोकार रेडियो भिजन 91.6 MHz भदपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023545513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त, अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
यस कार्यक्रमका प्रायोजक
विकासको नयाँ नक्सा गर्न आऊ, समृद्धिको जग हाल्न आऊ, सबै मिली देश बनाऊ, चुनौतीको चट्टानलाई अवसर बनाऊ, प्रगतिको खम्बा एक साथ ठहराऊ, आऊ सबै
मेरो देश, मेरो जगदम्बा सिमेंट।